और उनके किरदार में खुदा ताला के फजल से जिंदगी के आसार नजर आते हैं। लेकिन बिलअमूमन ये कहना दुरुस्त है कि जमात को इस मुल्क में जिस शान के साथ देखने की मैं तवक्को रखता था वो मेरी तवक्को पूरी नहीं हुई। हमें वाकया ये है कि दो ही किस्म के रद्द अमल इन हालात में हो सकते थे और हो सकते हैं। एक रद्द अमल है हद से ज्यादा जहरीत और मादा परस्ती के समंदर में डूब कर उससे मरूब हो जाने का और रफ्ता रफ्ता उन कदरों से दूर चले जाने का जिनको लेकर हम अपने मुल्कों से यहां आए। और दूसरा रद्द अमल है इसके मुकाबले पर और ज्यादा सख्ती इख्तियार करने का, बेचैनी महसूस करने का, फिक्र महसूस करने का और वो रास्ते तलाश करने का रद्द अमल जिन पर चलकर हम इनके बदला शराब से महफूज रह सकते हैं। ये दूसरा रद्द अमल जिस कुवत के साथ नजर आना चाहिए था उस कुवत से यहां नजर नहीं आ रहा। हमें वाकया ये है कि कानून कुदरत को भुलाकर दुनिया की कोई कौम भी दर हकीकत जिंदा नहीं रह सकती। कानून कुदरत को भुलाकर दुनिया की कोई चीज भी गालिब आने का दावा ही नहीं कर सकती बजाय ये कि वो जिंदा रह सके। इंसानों की जिंदगी को देखिए या हैवानों की जिंदगी को, अपने माहौल से वो मुतासर होते हैं और हमेशा दो तरह से मुतासर होते हैं। बाज हैवानात को मुखालिफ हालात मिटा देते हैं और नाबूद कर देते हैं, बाज हैवानात में एक रद्द अमल पैदा होता है और वो उन हालात पर गालिब आने की कोशिश करते हैं और कानून कुदरत उन्हें वो नए वसायल अता करता है, नए जराए उनके नसीब में आ जाते हैं जिनसे वो हालात का बेहतर मुकाबला कर सकते हैं। यही है खुलासा सारे इंसानी इक्तदा का या हैवानी इक्तदा का। एक मुसलसल जिद्दोजहद है जिंदगी की मौत के साथ और दो ही तरह के रद्द अमल हैं, तीसरा हमें कोई नजर नहीं आता। या तो जिंदगी ने गैर मामूली कोशिश की और मौत पर गालिब आ गई या फिर जिंदगी मौत का शिकार हो गई। और यही वो दो रद्द अमल हैं जो इंसानी नजरियात की जंग में हमें नजर आते हैं। बस जब अहमदी इस दूर दराज बर आजम में तक आए और यहां रहने का फैसला किया तो उनको खुलकर ये बात नजर आनी चाहिए थी। अगर हमने गैर मामूली जिद्दोजहद के बगैर यहां रहने का फैसला किया है इस बात पर भी हमें तैयार हो जाना चाहिए कि हम अपनी अगली नस्लों को हाथ से खो देंगे और रफ्ता रफ्ता इसी माहौल का शिकार होकर इन्हीं में से एक हो जाएंगे। या उसके बरक्स हमें आम हालात से मुकाबले की नस्बत ज्यादा जिम्मेदारी, ज्यादा कोशिश और ज्यादा जिद्दोजहद के साथ जिंदा रहना होगा। गर्मी का मौसम हो तो आपका गुजारा आम कपड़ों में हो जाता है, गर्मी का मौसम हो तो बगैर कपड़ों के भी इंसान अपने जिस्म की हरारत को महफूज रख सकता है, बल्कि कोशिश करता है कि हरारत किसी और जरिए से जिस्म से दूर बहना शुरू हो जाए ताकि गर्मी का एहसास कम हो। लेकिन अगर आप नॉर्थ पोल या साउथ पोल में बर्फानी इलाकों में चले जाएं तो नंगे जिस्म का तो सवाल क्या, आम सर्दियों के मौसम में भी जो आप कपड़े पहनते हैं वो काफी नहीं हुआ करते। वहां जिंदगी की जिद्दोजहद के लिए आपको मजीद कुछ तलाश करना पड़ता है। अंदरूनी तौर पर गर्मी पैदा करने के लिए खास गिजाओं की जरूरत पड़ती है, बैरूनी तौर पर मौसम से हिफाजत के लिए गैर मामूली लिबास की जरूरत पड़ती है। ये मेरी मुराद है कि जितना ज्यादा मौसम में पुनकी पैदा हो उतना ही जिद्दोजहद भी ज्यादा करनी पड़ती है। अगर ना करेंगे तो फिर जिंदगी की तवक्को लेकर बैठना महज हिमाकत है। बस जितना ज्यादा जहरियाना माहौल हो, जितनी ज्यादा दुनिया परस्ती हो, उतना ही अहमदी को किसी लिबास की तलाश करनी चाहिए। उस लिबास के बगैर वो इस माहौल की मौत की सर्दी से बच नहीं सकता। वो कौन सा लिबास है जो आपको बचा सकता है? कुरान करीम ने उस लिबास का नाम लिया اور فرمایا لباس التقوى ذلک خیر، ایک ہی لباس ہے جو تقوا کا لباس ہے، جو مادہ پرستی کی سب خانوں میں بھی آپ کو زندگی کی ضمانت دے سکتا ہے، تو دنیا کے پردے پر آپ کہیں چلے جائیں وہ آپ کی حفاظت کرے گا، آپ کو ہر دنیا کی شرط سے محفوظ رکھے گا، اور لباس التقوى ہی ہے جو کبھی لباس بنتا ہے اور کبھی زیادہ راہ بن جاتا ہے. چنانچہ قرآن کریم نے اسی تقوی کو زیادہ راہ بھی بنا کر دکھایا اور فرمایا تم تقوی کی ذات کو پکڑو، یہی زیادہ راہ ہے جو تمہارے کام آ سکے گا. اندرونی لباس بھی آپ کی حفاظت کے لیے تقوی ہے، بیرونی لباس بھی آپ کی حفاظت کے لیے تقوی ہے، اور جتنا زیادہ ماحول مخالف ہو اتنا ہی زیادہ تقوی کی تلاش ہونی چاہیے. وہ کیا چیز ہے تقوی، کس کو کہتے ہیں؟ تقوی کا خلاصہ یہ ہے کہ انسان ہر فعل میں ہر سوچ میں اللہ کی طرف نگاہ ڈالنی سیکھ جائے اور یہ سوچنا شروع کرے کہ میں خدا کی خاطر زندہ ہوں. تقوی کا معنی خوف بھی ہے، تقوی کا معنی ڈر بھی ہے، لیکن وہ ڈر نہیں جو جانور یا سانپ یا بچھو سے ہوتا ہے، بلکہ تقوی ایسے خوف کو کہتے ہیں جو محبوب کرنے والے کے پیار کے کھو دینے کا ڈر ہوتا ہے. ہمیشہ یہ خطرہ دامنگیر ہو کہ میں کوئی ایسا فیل نہ کروں، میری سوچ کوئی ایسی راہ اختیار نہ کرے، میرا پیارا اور میرا محبوب مجھ سے ناراض ہو جائے. اس کا نام تقوی ہے. تو اللہ تعالیٰ فرماتا ہے کہ اگر تم یہ طرز فکر اختیار کرو گے تو دنیا کے پردے پر جہاں بھی تم جاؤ گے یہ طرز فکر تمہاری زندگی کی حفاظت کرے گی، تمہارا لباس بھی بن جائے گی، تمہاری خوراک بھی ہو جائے گی، اور تم پھر کسی غیر کے شر سے خوف کرنے کی فکر میں مبتلا نہیں ہو سکتے، کسی غیر کے شر کے خوف میں مبتلا نہیں ہو سکتے، کیونکہ خدا کا خوف ہر دوسرے خوف پر غالب آ جاتا ہے. تو گویا قرآن کریم کے نزدیک اگر تم چاہتے ہو کہ بے خوف زندگی بسر کرو تو صرف ایک راہ ہے کہ اللہ کا خوف اختیار کرو، اس کی رضا سے دور جانے کا خوف اختیار کرو. اس پہلو پر مزید میں کچھ مختصر سی روشنی ڈالنا چاہتا ہوں. تقوی منہ سے کہہ دینا کہ تقوی خدا کی محبت کا نام ہے، تقوی خدا کی محبت کے کھو دینے کے خوف کا نام ہے، ہر وقت انسان یہ خیال رکھے کہ میں اللہ کی راتیں قائم رکھوں اور خدا مجھ سے ناراض ہو. یہ بظاہر آسان بات ہے منہ سے کہہ دینا، لیکن عملی زندگی میں ہر روز اس قسم کے امتحانات پیش آتے ہیں کہ ہر انسان اگر ہوش کے ساتھ زندہ رہے تو وہ محسوس کر سکتا ہے کہ میرا عقیدہ اور ہے اور میرا عمل اور ہے، میرا دعویٰ اور ہے اور وہ زندگی جو میں نے اختیار کر لی ہے وہ اور ہے. ہر روز آپ کے لیے ایسے مواقع پیش آتے ہیں، مردوں کے لیے بھی اور عورتوں کے لیے، جہاں آپ خدا کی محبت کے کھو دینے کے خوف کی نسبت ان لوگوں کے کی محبت کے کھو دینے کے خوف سے مغلوب ہو جاتے ہیں جن میں آپ رہ رہے ہیں. ان کے تاثرات جو آپ کے متعلق ہوں گے وہ آپ کی زندگی کے نقشے بنا رہے ہوتے ہیں، اور دماغ میں یہ ہوتا ہے کہ خدا کا تصور ہماری زندگی کا نقشہ بنا رہا ہے. اپنے ماحول سے ڈرتے ہیں آپ، اپنے ماحول کی باتوں سے خوف کھاتے ہیں، اس یہ ہمت نہیں پاتے کہ ماحول کے مخالف کوئی طرز زندگی اختیار کر سکیں اور سر اونچا کر کے ان لوگوں میں چل سکیں. ہمیشہ یہ خوف دامن لیے رہتا ہے مردوں کو عورتوں کو بھی کہ اگر ہم نے یہ کیا تو یہ لوگ کیا کہیں گے، کیا سمجھیں گے ہمارے متعلق، اگر ہم نے لباس ایسا پہنا تو کیا محسوس ہوگا ان کو، اگر یہ لوگ ننگے پھر رہے ہوئے اور ہم نے برقعے اوڑھ لیے تو یہ کیا سمجھیں گے ہمارے متعلق، کون سی بلائیں کہاں سے آ رہی ہیں. حقیقت یہ ہے کہ یہ وہ پہلا خوف ہے جو تقوی کے مقابل کا خوف ہے جو معاشروں کو تباہ کیا کرتا ہے، مذہبی معاشروں کو تباہ کیا کرتا ہے. جس طرح ایک تقوی خدا کا خوف ہے اسی طرح ایک تقوی دنیا کا خوف بھی ہوا کرتا ہے، اور ان دونوں کے درمیان ہے وہ جنگ جو ہمیشہ باقی رہتی ہے اور ہمیشہ جاری رہے گی. کچھ لوگ ہیں جو یہ فیصلہ کر لیتے ہیں کہ اللہ کی رضا کھو دینے کا خوف بہرحال ہماری زندگی پر غالب رہے گا. یہ وہ لوگ ہیں جو دنیا کے خوف سے بچائے جاتے ہیں، और कुछ वो लोग हैं जिन पर दुनिया की रजा को देने का खौफ हमेशा हल रहता है। वो बज़ाहिर नेक भी हों, बज़ाहिर नमाज पढ़ने वाले भी हों, बज़ाहिर अमाल में आप उनको साफ देखें और कोई एतराज न कर सकें, लेकिन अमलन वो बाजी हार चुके हैं। क्योंकि असल लड़ाई नजरियात की दुनिया में हुआ करती है। ये दो किस्म के खौफ हैं जिनके दरमियान जिंदोजुलूस हमेशा से है, हमेशा जारी रहे। वही आजाद मर्द है जो दुनिया के खौफ से आजाद होता है। जो दुनिया के खौफ से आजाद नहीं होता वो हरगिज आजाद नहीं, आज नहीं तो कल उसने लाजमन दुनिया की गुलामी अख्तियार कर। इसलिए अपने नस्लों को आजाद करें और वो आजादी सवाए अल्लाह के खौफ के कोई आपको नसीब नहीं होगी। उसको गालिब कर लें अपने ऊपर, अल्लाह के प्यार और मोहब्बत को इस तरह अपनी रिजा बना लें, इस तरह अपना ओढ़ना बिछोना कर लें कि गैरुल्लाह उसमें दाखिल न हो सके। इसी का नाम तकवा है, इसी का नाम तौहीद है, इसी का नाम जिंदगी है, इसी का नाम इंसानी जिंदगी की आजादी है। यानी इस्लामी इस्लाहों में, यही इस्लामी इस्लाहों में मुख्तलिफ नाम हैं लेकिन हकीकत एक ही रहती है। तो अहमदियों के लिए बहुत ही अहम और बुनियादी हकीकत यह है कि वो इस दुनिया के रोग से आजाद हो जाएं। हज़रत मसीह मौऊद अलैहिस्सलाम ने जो दुआएं की अपनी औलाद के लिए, उनमें एक छोटे से मिसरे में बहुत ही प्यारी बात फरमाई। फरमाया, ना आवे इनके घर तक रोबे दज्जाल। ऐ खुदा, मैं ये दुआ करता हूं इनके घरों में दज्जाल का रोग दाखिल ना हो, क्योंकि हमेशा कौमें रोब से मारा करती हैं। और हजरत मसीह मौऊद अलैहिस्सलाम को भी अल्लाह ने जो फतह का नुस्खा अता फरमाया उसमें यही रोब का लफ्ज इस्तेमाल किया। फरमाया, मुसीब तो फिर रो गए कि ए मसीह, तू ये ऐलान कर सकता है कि मुझे भी एक रोग अता किया गया और मैं इस रोग के जरिए से दुनिया पर गालिब आऊं। बस अहमदी अगर अपने मुआशरे का रोग नहीं रखते, अगर उनको यकीन नहीं है कि हम एक जिंदा मुआशरे से साबित रखते हैं जो गालिब आने वाला है, अगर वो पूरी तरह एतमाद महसूस नहीं करते कि जिन कदरों को हम लेकर चल रहे हैं ये अच्छी कदरें हैं, बेहतर कदरें हैं और दुनिया की कदरों से बहुत बाला है, तो अगर वो ये नहीं कर सकते तो हम वहीं को बाजी हार देते हैं। फिर लाशें फिरते हैं, फिर खाली जिस्म नजर आते हैं, आज नहीं तो कल उन पर दिन ब दिन मौत के आसार ज्यादा जाहिर होने शुरू हो जाएंगे। इसलिए इस बात की तरफ मैं बार बार तवज्जो दिलाता हूं कि अपने नस्लों की फिक्र करें, अपनी तर्ज फिक्र की फिक्र करें। ये एक लम्हा आपकी जिंदगी के फैसले का आपको जिंदों में भी दाखिल कर सकता है और मुर्दों में भी दाखिल कर सकता है। ये फैसला करना पड़ेगा कि हम किसकी खातिर जिएंगे, या इस खातिर जिएंगे कि हमारा खुदा हमसे राजी रहे, या इस खातिर जिएंगे कि जहां हम जाएं वहां के लोग हमसे राजी रहें। दूसरी किस्म के सोच के लोग तो फिर ढेरोटीय बन जाते हैं, जहां गए उसी लिबास में रह गए, जिस कौम में दाखिल हुए वैसे हो गए। जब ये लोग वापस अपने मुआशरे में आते हैं तो रफ्ता रफ्ता नेक भी नजर आने लग जाते हैं, उनके रंग बदलते हैं, लेकिन हकीकत यह है कि ये कहीं के भी नहीं होते, क्योंकि इनके अंदर एक बुनियादी कमजोरी है, उनके अंदर कोई किरदार नहीं है। ऐसे माहौल में जाएंगे जहां कदामत परस्ती है तो वैसे भी बन जाएंगे, किसी दूसरे माहौल में चले जाएंगे तो वैसे बन जाएंगे। और इस तरह जिंदगी को जो बगैर किरदार के है और बगैर अजमत के है, इस्लामी इस्तिलाह में मुनासिब कहा जाता है, ला इलाहा इल्लल्लाह वला इलाहा इल्लल्लाह। ना वो इधर के रहते हैं ना उधर के रहते हैं। इज़ा लकुल लज़ीना आमनू क़ालू आमन्ना वा इज़ा ख़लौ इला शयातीनिहिम क़ालू इन्ना मअकुम इन्नमा नहनु मुस्तहज़िऊन। जब वो उन लोगों में दाखिल होते हैं जो ईमान लाने वाले हैं, उनके मुआशरे में चले जाते हैं, तो कहते हैं देखो हम तो ईमान लाने वाले हैं। वा इज़ा ख़लौ इला शयातीनिहिम, जब वो अपने शयातीन की तरफ जाते हैं जो उन्हें बली के ख्याल फूंकते और बदामाल की तरफ तवज्जो करते हैं, तो कहते हैं हम तो तुम्हारे साथ ही, तुम्हारे रंग में नहीं हैं। तुम साम सामने गुलामत परस्त समझ रहे हो, पुराने लोग समझ रहे हो, हमने और तुमने तो कोई फर्क नहीं। ये वो रूह है जिसका कुरान करीम ने तजिया किया है खुला खुला। ऐसी अजीम किताब है कि जिसकी नजर से कोई बारीक से बारीक रूहानी बीमारी भी छुपी हुई नहीं, और फिर उनका इलाज बताती है। और इलाज सिर्फ और सिर्फ एक है कि खुदा से ताल्लुक रखो, مذہبی بیماریوں کا سوائے اس کے اور کوئی علاج نہیں ہے، مرکزی نقطۂ ہر علاج کا. زندگی کے چشمے سے تعلق پیدا نہیں ہوگا تو بیماریوں کا مقابلہ کیسے ہو سکے گا، توانائی کیسے آئے گی؟ اس لیے اللہ کا تعلق ہے جو دراصل آپ کا علاج ہے، پیار اللہ تعالیٰ سے، ایسا ذاتی اور خطی. اس کے مقابلے پر دنیا بالکل حقیر اور بےمانی اور بے حقیقت نظر آنے شروع ہو جائے. حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے صحابہ بھی وہ پیار تھا، اور پھر ساتھ عظمت کردار بھی تھی. وہ لباس پہنا کرتے تھے، ہر قسم کا پہن لیتے تھے، مگر لباس ان کا غلام رہتا تھا، وہ لباس کے غلام کبھی نہیں بنے. کھانے اچھے بھی کھاتے تھے، اچھی جگہ میں بھی رہ چلے جا رہتے تھے، لیکن ہمیشہ ان چیزوں سے آزاد رہے اور وہ چیزیں ان کی غلام بنی رہی. اس لیے کہ خدا کی محبت اور خدا کے تعلق نے ان کو آزاد بنا دیا تھا. ہندوستان بھی پہنچے، آزاد مردوں کی طرف پہنچے. حقیقت یہ ہے کہ نقال قومیں دراصل زندہ رائے نہیں کرتی، ان کی زندگی کی حقیقت کوئی نہیں ہے، یوں ہی دکھاوا ہے. اور آزاد قومیں ایسی چیزیں ہیں جو دنیا کے ماحول سے بے نیاز ہو کر زندہ رہا کرتی ہیں. بس وہ روح جو مسیح موعود علیہ الصلوۃ والسلام کے الہام میں بیان کیا گیا، وہ آپ کے صحابہ کو عطا ہوا تھا. ان سے لوگ راہیں پکڑتے تھے، وہ لوگوں کی راہیں نہیں پکڑا کرتے تھے. جس پر دنیا کا روب آ جائے اس کا نقشہ بالکل ہو جاتا ہے. چنانچہ ایسی باتیں جن کے متعلق پسماندہ قومیں کبھی سوچ بھی نہیں سکتی کہ ہم یہ طرز اختیار کر سکتے ہیں، جب وہ لوگ جن پر ان کا روب ہے وہ طرزیں اختیار کرتے ہیں تو وہ بھی اسی رنگ میں شروع ہو جاتے ہیں. مثلا ایک زمانہ تھا کہ جب ہمارے معاشرے میں ٹینڈ کرانا ایک بہت ہی بےگودہ چیز سمجھا جاتا تھا، یعنی سر منڈوا لینا، گھوٹ کر اچھی طرح اس طرح سے، اور لوگ ماں باپ جو پرانت پسند تھے وہ بعض دفعہ زبردستی لوگوں کے اپنے بچوں کے سر پر اس طرح کرواتے تھے، اور اس کو ہم پنجابی میں کہتے تھے ٹینڈ کروانا. تو بچے رویا کرتے تھے، رومال باندھ باندھ کر پھرتے تھے شرم کے مارے. اس لیے جو ان کا دل کہتا تھا یہ بےودہ سے چلے جانے والی چیز ہے. لیکن جب آزاد قوموں میں سے بعض نے اپنے سر مونڈے اور وہ بالکل گھوٹ کر سر نکال کے باہر آنے شروع ہوئے، تو انہی لوگ جو پہلے شرمایا کرتے تھے انہوں نے ان کی پیروی شروع کر دی، اور اپنے معاشرے میں اسی طرح سر مونڈ کر پھرنے لگے کہ اب یہ فخر کی بات ہے. ایک طرف ایک آزاد قوم ہے جس کا روب ہے، ایک طرف ایک غلام ذہنیت ہے جو اس روب کے تابع ہے اور چپ کر کے اس کو اختیار کر کے چلی جاتی ہے. اسی زمانے میں یہ کوئی سوچ بھی نہیں سکتا تھا کہ یہ حلیہ بنا کر جو لکھی دیتے ہیں، یہ حلیہ بنا کر کوئی انسان سے اپنی سوسائٹی میں، بلکہ جس زمانے میں انگریزی قوم ایک خاص لباس پر غیر معمولی توجہ دیا تھا، کسی اترے ہوئے کالر اور خاص قسم کی ٹائیاں اور خاص قسم کے ہے، یہ وہ لوگ ہیں جو اس زمانے میں اس سے کم لباس کو جہالت سمجھتے تھے، اپنی قوموں کو حقارت سے دیکھا کرتے تھے. یہ بھی کوئی لوگ ہیں بس رہے ہیں دنیا میں شلوار پہنے ہوئے لوگوں کی طرح، اور چوڑے پہنے ہوئے اور آمکانہ زندگی بسر کر رہے ہیں، شوہری کا تو تصور بھی نہیں کر سکتے تھے. لیکن جب مغربی قوموں نے یہ باتیں شروع کی تو حد سے زیادہ بےودہ اور زیادہ لباس انہوں نے اختیار کر لی، اور یہ ان کے لیے فخر کا نشان بن گیا. انہوں نے آزادی سے کیا ہے، وہ غلام نہیں تھی. ان کی آزادی نے ایک غلط رستہ اختیار کر لیا. انہوں نے آزادی کا مطلب یہ سمجھا کہ اب ہم آزاد ہیں دنیا جہان کی ہر عہد اختیار کرنے پر، ہر گندگی اختیار کرنے پر. اور ان کی آزادی جب اس رستے پر چلی تو ان غلام لوگوں نے ان کی بیرون رستوں پر بھی شروع کر دی. تو حقیقت یہ ہے کہ دو نظریات کی جنگ ہے، اس کو آپ کو سمجھنا پڑے گا. یا وہ روب ہے جو خدا نے حضرت مسیح موعود علیہ الصلوۃ والسلام کو عطا فرمایا اور آپ کو ایک معاشرہ بنتا ہے، بےنیاز کر دیتا ہے وہ آپ کو دنیا کے روب سے، اور یا وہ دنیا کا روب ہے جو جہاں چاہے گا آپ کو لے جائے گا. کوئی اس میں مقام نہیں ہے، کوئی اس کی منزل نہیں ہے، کوئی رخ مہیا نہیں ہے. جس طرف وہ آزاد قومیں اپنے دماغ کے پھرنے کے نتیجے میں پھر جانے کا فیصلہ کریں گی، آپ لوگوں کے پیچھے پیچھے کریں گے. اور وہ معاشرہ ایسے گندگی میں داخل ہو چکا ہے اس وقت کہ سوائے دکھوں کے اب اس کا انجام اور کچھ نہیں رہا. بڑی تیزی کے ساتھ ان قوموں میں اندرونی طور پر یہ احساس شروع ہو گیا ہے کہ ہماری کوئی منزل نہیں ہے. لذتوں کی تلاش ان کو ایسی بھیانک جگہوں پر لے جا چکی ہے اس وقت جہاں لذتوں کی بجائے گندگی ہے اور اس کے سوا کچھ نظر نہیں آتا. ایسے سے خوفناک طریق مغربی قوموں نے اس آزادی کے نتیجے میں لذت یابی کے سیکھے کہ سیڈزم ایک لذت کا ذریعہ بن گیا. یعنی جب تک جانوروں کی طرح کسی کو مارو نہیں اور تقریباً ادھورا نہ کر دو اس وقت تک نہ جنسی لذت تم میں پیدا ہو سکتی ہے نہ اس میں پیدا ہو سکتی ہے. اب ایک یہ تو سب کچھ دیر سیڈزم پر رہے, اب اس نے ایک اور شکل اختیار کر لیں کہ چھوٹے بچوں پر کو جب تک حوث کا نشانہ نہ بناؤ اس وقت تک تمہیں کوئی جنسی لذت حاصل نہیں ہو. اور امریکہ کی جو فگرز ہیں اس میں اس سے پتہ چلتا ہے کہ 30% آبادی کا لوگ کے لوگ ایسے ہیں جو اس وقت مائل ہو رہے ہیں بچوں پر ان مظالم پر. اور جو بچے ان کے مظالم کا شکار ہوتے ہیں وہ ہمیشہ کے لیے زندگی کی لذت کو بیٹھتے ہیں. باروں خانے ان کے بھر رہے ہیں, اعصابی مریض دن بہ دن بڑھتے جا رہے ہیں, جرم بڑھتا جا رہا ہے, لیکن اندھی تکلیف کرنے والے اس خیال سے کہ یہ ماڈرن قوم ہیں یہ آزاد قومیں ہیں ان کے پیچھے پیچھے بھاگی چلی جاتی ہے. آپ کو تو سر فخر سے اونچا کر کے ان کو اس طرف بلانا ہے کہ ادھر آؤ ہم تمہیں تہذیب سکھاتے ہیں, تم غلط ہو, تمہاری راہیں غلط ہیں, تم دنیا کے کیڑے بنتے چلے جا رہے ہو, تمہیں کوئی فائدہ اس کا حاصل نہیں ہوگا. اس کی بجائے اگر ان سے متاثر ہو جائیں, ان سے شرم کرنے لگیں, یہ خیال غالب رہے کہ ان کی زبان آپ کے متعلق کیا کہے گی, پھر تو آپ دنیا میں کوئی کام نہیں کر سکیں. اس لیے یہ احساس پیدا کریں اسلام کی جو آزادی ہے وہ اللہ کی غلامی میں ہے. یہ ایک لفظ ہے جو اس خلاصہ بیان کرتا ہے آزادی کا مطلب. اور حقیقت یہ ہے کہ آپ تفصیلی جائزہ لے کے دیکھ لیں اس سے بہتر تعریف اور کوئی نہیں آزادی. اللہ تعالیٰ فرماتا ہے تم میری غلامی اختیار کرو تو تمام جھوٹے خداؤں سے تم آزاد ہو جاؤ. ہر دوسرے جذبے ہر دوسرے نظریے سے تمہیں یہ غلامی آزادی عطا کرے گی. اور خدا کی غلامی سے نکلنا نام ہے ہر دوسری چیز کی غلامی. یہ ہیں دو نظریات جن کی عادت سے جانی ہے. آپ کو میں نے مختصر یہ بتایا ہے لیکن گھنٹوں اس کی مثالیں دی جا سکتی ہیں کہ کس طرح خدا کی اطاعت دوسری غلامیوں سے آزاد کرتی ہے اور وہ کتنی قسموں کی غلامی ہے, اور کس طرح اللہ تعالیٰ کی اطاعت سے نکلنا انسان کو غلام در غلام بناتا چلا جاتا ہے. وہ رسموں کا غلام بن جاتا ہے, وہ معاشرے کا غلام بن جاتا ہے, وہ پیٹ کا غلام بن جاتا ہے, وہ نفسانیت کا غلام بن جاتا ہے. کوئی ایسی چیز نہیں ہے غلامی بھیانک تصور جو اس میں نہ پایا جاتا. اس لیے صرف نام رکھ لینا تو آزادی نہیں ہے, حقیقت ہونی چاہیے. جو اس وقت آزاد قوم میں آپ کی نظر آ رہی ہیں وہ صرف خدا اور خدا کے تصور سے آزاد ہوئی اور کچھ نہیں ہوا. یہی ایک آزادی ہے جس نے ان کو غلام بنا دیا ہے بے انتہا دوسری چیزوں کا, اور اس غلامی میں وہ دن بدن زیادہ جکڑی جا رہی ہیں. اس لیے ضرورت ہے کہ جن لوگوں نے آزاد کرنے کے لیے ان کو آنا تھا وہ اپنی آزادی کی فکر تو کریں گے. اگر وہ ہاتھ میں زمینیں پہن لیں گے اور ان کے پاؤں میں بیڑیاں چلی جائیں گی تو کس طرح وہ ان قوموں کو زندہ کریں گے؟ یہ سب سے اہم بات یہ ہے کہ اللہ کے اطاعت میں داخل ہوں, اس سے پیار کریں اور اس سے تعلق جوڑیں. اس کے نتیجے میں پھر وہ چیز نصیب ہوتی ہے جس کو مجزہ کہتے ہیں بعض لوگ, یعنی خدا کا تعلق انسان کی عملی زندگی میں الہی نصرت بن کے داخل ہو جاتا ہے. وہ انسان کو خود بھی نظر آنے لگتی ہے وہ نصرت, محسوس کرتا ہے آدمی کہ یہ کوئی اتفاقی حادثہ نہیں ہے بلکہ ایک زندہ صاحب اقتدار ہستی میرے ساتھ ہے, اور غیروں کو بھی وہ نصرت نظر آنی شروع ہو جاتی ہے. یہ وہ دوسرا حصہ ہے اس کا جس کو روحانیت کہتے ہیں, اور روحانیت کے بغیر آپ مادیت کا مقابلہ نہیں کر سکتے. جب تک اس یقین کے ساتھ آپ زندہ نہیں رہتے کہ میرا خدا میرے ساتھ ہے उससे प्यार करने वाला है, एक साथ इंतजार रखती है, जो मेरे लिए दुनिया में तब्दीलियां पैदा कर सकती है और करती है, जो मेरी खातिर तमाम दुनिया को बदल देगी लेकिन मेरी हिफाजत फरमाएगी। ये वो हकीकत है जो इंसान के लिए गलबे के सामान पैदा किया करती है। इसका पहला कदम है अपने नफ्स की आजादी, यानी खुदा की गुलामी। पहला कदम है तकवा की हिफाजत करना, यानी अपना ओढ़ना बिछोना खुराक सब अल्लाह की याद को बना लिया जाए और उसको सुनी दी जाए। इसके बाद फिर खुदा की तरफ से कुछ आना शुरू होता है। ये दो चीजें वो थी जो बंदा पेश करता है, लेकिन खुदा इन चीजों को समेट कर नहीं बैठ जाता। खुदा फिर इन बंदों पर जाहिर होता है, उनसे मोहब्बत और प्यार का सलूक फरमाता है, उनको तकबीयत देता है, उनको हौसले बख्शता है, उनकी निगाहों को हकीकी आजादी अता करता है। फिर उनके लिए झिझक कोई नहीं रहती, वो कोशिश करके आजाद नहीं होते बल्कि आजादी उनकी फितरत बन जाती है। उनको इन चीजों में हिकारत के सवा कुछ दिखाई नहीं देता, गंदगी के सवा कुछ दिखाई नहीं देता, जो दूसरों के लिए लज्जत है। नजरिए बदल जाते हैं, मेयार बदल जाते हैं ऐसे इंसानों के जो बाखुदा हो गए हैं। उनकी आंखें, उनके जौक, हर चीज में फर्क पड़ जाता है। चुनांचे ऐसे लोग जब ये दुनिया की गलतों की पैरवी करने वालों को देखते हैं तो कभी उनको वहम भी नहीं आता कि हम पता नहीं क्या बात को बैठे हैं और क्या इनको हासिल हो रहे हैं। उनके लिए तो वही मिसाल है जिस तरह जानवर मुर्दार को, जानवर किसी मुर्दार पर बैठे हुए मुंह मार रहे हों और कोई इंसान पास से गुजर जाए, क्या कभी वो सोचेगा कि ओहो मैं किस नेमत से महरूम हूं। ये तो हर चीज खा रहा है, जो मर्जी जिसकी जो मौजे ही मौजे हैं, हर गंदगी से भी लज्जत पा रहा है और मैं बिल्कुल महरूम नहीं चाहूँ। जब तक खास किस्म का खाना ना हो मैं खा नहीं सकता, जब तक हाइजेनिक मेयर न लू तब तक मैं बच नहीं सकता। और ये जानवर कितना खुश होती है जानवर, कभी आपको ख्याल नहीं आया, इसलिए कि आपके मेयार बदल चुके हैं। आप खुदा का शुक्र करेंगे अगर खुदा का तसव्वुर आपके जहन में हो कि इन जैसा हमें नहीं बनाया, इन गंदगियों से पाक किया, हमें पाक विदाएं अता फरमाई, हमारे मजाक ऊंचे किए। तो अहमदुल्ला भी फिर जब दुनियादारों को देखते हैं तो उनका तभी रद्द अमल ये होता है, कोशिश नहीं करनी पड़ती। जी कि अल्लाह ताला उनको लज्जत अदा करता है, उनके साथ रहता है, उनके लिए वो जो दिखाता है। कभी की बात है, एक दोस्त ने मुझसे यहां सवाल किया था, मुझे याद आ गया। उन्होंने कहा था कोई मौजदा तुमने कभी जिंदगी में देखा है? मैंने उनसे कहा कि मौजदा एक नहीं, मुतद्दद अनगिनत भी कह सकते हैं बात करने से। मैंने देखे हैं जमाती मौजदे भी, पूरा गुज़श्ता फलफा के मौजदे भी, अपनी जात से अल्लाह ताला के मौजदाना सलूक भी। उन्होंने जवाब दिया कि मुझे कुछ बताओ। उनसे मैंने कहा कि बताने का यहां सवाल नहीं, जब भी जमात में कोई मौका आएगा ऐसा खुतबात में हसब हालात कुछ न कुछ इंसान बयान करता रहता है और मैं पहले भी करता रहा हूं। तो अब ये जिक्र जो चला मौजदे का और खुदा की अताअत का, मुझे ख्याल आया कि आपको एक ऐसा वाकया बताऊं जिससे आपको अंदाजा होगा कि अताअत के नतीजे में अल्लाह ताला किस तरह आजादियां बख्शता है इंसान को। अताअत के नतीजे में खुदा ताला दूसरी चीजों को गुलाम बना देता है एक इंसान को और वो नजर आता है उसको। चुनांचे ये जो अताअत है ये जरूरी नहीं कि बराह रास्त अल्लाह की अताअत हो। ये अताअत बाद दफा खुदा के मुकर्रर करदा खुलफा की या उनके मुकर्रर करदा उमरा की अताअत होती है। बाद दफा उन उमरा के मुकर्रर करदा छोटे छोटे अहदेदारों की अताअत होती है, ये भी खुदा की अताअत बन जाती है। इसलिए जब मैं अताअत कहता हूं कि आप अताअत सीखें और खुदा की अताअत सीखें, तो मुराद सिर्फ ये नहीं है कि जो अल्लाह ताला ने बराह रास्त कुरान करीम में फरमाया है वही अताअत है। खुदा ताला के निजाम को चलाने के लिए जो भी खुदा की तरफ से मुकर्रर होता है उसकी अताअत भी खुदा की अताअत बन जाती है। उसके मुकर्रर करदा अहदेदारान की अताअत भी खुदा की अताअत बन जाती है। और ये मजमून चलता है आगे तक, यहां तक कि बाद लोग तकब्बुर से यह समझने लग जाते हैं कि ये तो छोटा आदमी है, इसकी हम तो बात ही मानेंगे, हाँ खलीफा वापसी मान लेंगे उसकी बहती है। हालांकि वो इस रूप को समझते नहीं है कि खलीफा वापसी फिर क्यों मानोगे, वो भी तो एक इंसान और एक हकीम इंसान है। फिर बरह रास्त खुदा से कहो कि वो तुमसे कलाम किया करे और तुम्हें बरह रास्त बताया दिया करे। अगर इतना तकब्बुर है तुम्हारे अंदर, इतनी तुम्हारी शान है, तो फिर کلیئر وقت کے نمائندہ کی بھی نہ مانو, اس کی بھی نہ مانو, پھر نبی کی کیوں مانو گے؟ وہ بھی تو ایک انسان ہے. پھر تو براہ راست اللہ سے مطالبہ ہونا چاہیے کہ ہمیں خود تو بتا کے کیا کرنا ہے, تب ہم مانیں گے, ورنہ ہم کسی انسان کی نہیں مانیں گے. اور اگر یہ کریں گے تو اسی کا نام قرآن کریم شیطانیت اور ابلیسیت رکھتا ہے. اس لیے عذاب جس عذاب کے بدلے پھل ملتا ہے وہ عذاب کوئی معمولی چیز نہیں ہے, اس میں تو بڑی گہری روح ہے. اس میں تو انسان سب سے پہلے اپنے نفس سے آزاد ہوتا ہے, تب جا کے عذاب کرتا ہے. یہ ہو نہیں سکتا کہ نفس کا غلام ہو اور اللہ کا مطیع ہو, ٹکرا جاتی ہیں یہ دونوں چیزیں. چنانچہ جو میں مثال آپ کو دے رہا تھا کہ عطاعت آپ کو آزاد کرتی ہے دوسری چیزوں سے, اور دوسری غلامیاں آپ کو اللہ تعالیٰ کی عطاعت نہیں کرنے دیتی ہے, کہ اس کی مثال. سب سے پہلے نفس کو پاک کرنا پڑے گا, اپنے ضمیر کو آزاد کرنا پڑے گا کہ میں صرف اور صرف خدا کے سامنے جھکتا ہوں, اور خدا کی نمائندگی میں اگر میرا مجھ سے بہت ادنا انسان بھی مجھ پر حاکم مقرر ہو تو میں اس کے سامنے بھی جھکوں. یہ ہے وہ اسلامی اعتاد کی روح, اور اس کی اگر تربیت مل جائے تو اس اعتاد کے نتیجے میں انسان کو اللہ تعالیٰ بہت سے موضوع بازو کا دکھا. اور یہ بتانے کے لیے, یقین پیدا کرنے کے لیے کہ میری خاطر تم نے کیا ہے, میں تمہاری خاطر دنیا کو تمہارا غلام بناؤں. ایک چھوٹی سی مثال اس کی میں پیش کرتا ہوں. ایک دفعہ حضرت خلیفۃ المسیح ثالث نے ایک وفد مشرقی پاکستان بھجوایا, اور وہاں سے واپسی پر پہنچ جاؤ, یہاں رپورٹ کا انتظار تھا. میرے ساتھ بھائی مظفر, ہمارے سید مرزا مظفر احمد احمد وہ بھی تھے, اور ہم ایک اور ہمارے کزن ہیں بھائی کرنل داؤد احمد, ان کے یہاں ٹھہرے ہوئے تھے. تو انہوں نے فون پہ پتا کیا تو بتایا یہ گیا کہ ساری فلائٹس بک ہیں اس دن کی, ساری صبح کی فلائٹ کا سوال ہی نہیں. اور انہوں نے پوچھا کہ چانس پہ کوئی جہاں کوئی مل سکتا ہے موقع کہ اتفاق میں کچھ لوگ رہ جاتے ہیں. تو اس کا جواب انہوں نے دیا کہ اتنا رش ہے کہ چانس پر بھی سینکڑوں آدمی بیٹھے ہوئے ہیں, ان کے آخر پر, اس جلوس کے آخر پر اگر ہم ان کا نام لکھ لیں تو پھر بھی شاید کئی دن کے بعد باری آئے. یہ اس وقت حالت تھی رش کی. تو انہوں نے کہا کہ پھر تو سوال ہی نہیں پیدا ہوتا, تم ٹھہرو چند دن, سیٹ والی بک کرا دیتے ہیں, اگر ہفتے کے بعد تو ہفتے کے بعد چلے جانا. میں نے ان سے کہا کہ آپ کی سوچ تو ہوگی, یہ ٹھیک ہے اور اس پہ میں اعتراض نہیں کر سکتا, لیکن مجھے حضرت صاحب کا حکم ہے کہ تمہیں ضرور پہنچنا ہے, اس لیے میں نے تو ضرور جانا ہے. ان کا سوال ہی نہیں پیدا ہوتا, جا ہی نہیں سکتے. میں نے کہا سوال بے شک نہ پیدا ہوتا ہو, میں نے ایئرپورٹ پر جانا ہے, کوشش کرنی ہے, پھر اللہ کی جو مرضی, مگر یہاں بیٹھے نہیں میں چین سے بیٹھ سکتا کہ خدا تعالیٰ کا خلیفہ مجھے حکم دے کہ تم پہنچو اور میں آپ کے ساتھ بیٹھا آرام سے انتظار کرتا رہوں کہ جو کوشش کرنی تھی کر لی. چانس ہے وہ بھی خدا کے ہاتھ میں ہے, کوشش تو کرنی چاہیے. خیر وہ میں صبح روانہ ہوا تو سروں نے مذاق سے ہنس کے کہا کہ ہم تمہارا ناشتے پہ انتظار کریں گے, واپس آ کے تم ناشتہ ہمارے ساتھ کرنا. وہاں گیا, پتا کیا, میں نے کہا کوئی سوال نہیں کیا, میں نے کہا بہت اچھا, نہیں تو میں کھڑا رہتا ہوں. میں کہا چانس, میں نے کہا چانس کا بھی کوئی سوال نہیں, میں نے کہا کوئی درج نہیں, میں انتظار کرتا ہوں دیکھیں کیا ہوتا ہے. اتنے میں وہ جو رجسٹر ہوتا ہے وہ انہوں نے بند کیا, میں انتظار کرتا رہا. رجسٹر بند کیا اور کال دی کہ جہاز چلنے والا ہے, آپ چلے جائیں, اور وہ پیک کر کے وہاں سے روانہ ہو گیا. لیکن اللہ تعالیٰ نے میرے دل میں ایسا یقین ڈال دیا تھا کہ یہ سنے جانے جان, میں وہیں کھڑا رہا. ایک آدمی دوڑا دوڑا آیا میرے پاس, ایک نوجوان لڑکا. اس نے کہا آپ کو لاہور کے لیے ٹکٹ چاہیے؟ میں نے کہا ہاں چاہیے. کہ میرے نام کا ہے, آپ کو اعتراض تو نہیں میرے نام سے سفر کرنے کا؟ میں نے کہا مجھے کوئی اعتراض نہیں. پیسے میں نے اسی وقت دیے, باوجود اس کے کہ جہاز اعلان ہو چکا تھا کہ جانے والا ہے, اور پیک کر کے رجسٹر وغیرہ وہ لوگ روانہ ہو چکے تھے. میں نے اس کو پیسے دیے اور ٹکٹ لے لیا. کیونکہ پاکستان میں اگر آپ انٹرنل فلائٹس میں جہاز مس کرے تو آپ کو کافی جرمانہ کرنا دینا پڑتا ہے پیسے کا, اس لیے وہ گھبرایا ہوا تھا بیچارہ. خیر وہ میں کھڑا ہوا تھا کہ اتنے میں واپس آیا ایک آدمی دوڑا دوڑا. تو اس نے کہا ایک سواری کام ہے جہاز میں, تو کوئی رہ گیا ہے, کوئی مسافر پیچھے تو نہیں؟ میں نے کہا میں ہوں. उसने मेरा सामान पकड़ा कि अब वक्त नहीं है सामान अलग भेजने का, आपके साथ ही जाएगा, और सूट के हाथ में पकड़ा, हम दौड़ते दौड़ते जहाज पर चढ़े और रवाना हो। अब ये जो वाकया है, कोई दुनियादार आदमी इसको हजार कोशिश करे इत्तेफाक साबित करने की, लेकिन जिस पर गुजरा हो वो कैसे उसको इत्तेफाक समझ सकता है। 100% उसको यकीन है कि ये सारे वाकयात, ये चेन जो है, ये अताब के नतीजे में अल्लाह ताला की तरफ से एक इनाम था, और ये बताना चाहता था कि ये जहाज वगैरह और ये अमला वगैरह इनकी कोई हैसियत नहीं है, तुम अगर मेरे गुलाम बनते हो तो ये तुम्हारे गुलाम बनेंगे, तुम्हारे लिए हालात तब्दील किए जाएंगे। एक छोटी सी बात थी, लेकिन इसका असर जिसके साथ गुजरे उसकी जिंदगी पर बहुत गहरा पड़ता है, इतना गहरा कि हमेशा के लिए दिल पर अल्लाह का एक एहसान नक्श हो जाता है। आप क्यों इन तजुर्बों में से नहीं गुजरते? जब तक आप इन तजुर्बों में से नहीं गुजरेंगे, आप नहीं पा सकते जिंदगी। खुदा से ताल्लुक, प्यार और मोहब्बत का इतना गहरा और इतना कामिल और इतना गैर मुतजर्जर पैदा करना पड़ेगा कि दुनिया की कोई सिचुएशन, कोई सूरत हाल आपके इरादे को बदल न सके। आप इज्जत के साथ सर उठा कर तेरे हर जगह महसूस करें कि आप आजाद हैं और ये लोग गुलाम हैं। एक दफा हिंदुस्तान में मुझसे ऐसा ही वाकया हुआ, बड़ा दिलचस्प। वहां जो हर साल यकम तारीख को लोगों की हालत होती है, आपने सुनी होगी कि रात 12 बजते हैं और फिर इस कदर बेहयाई का तूफान एक उमड़ आता है कि आप बाहर के माशरे के लोग बैठे सोच भी नहीं सकते। हर शख्स को आजादी है, जिसको चाहे गले लगाए, जिसको चाहे प्यार करे, चाहे वो गंदा हो, उसे शराब की हो या और लगाते हों, और लड़कियों को यह अख्तियार नहीं कि वो इनकार करें। जब 12 बज रहे थे, मैं एक स्टेशन ह्यूस्टन पर मौजूद था, उस वक्त घर जाना था, कहीं काम कर रहा था, वहां से फारिग हुआ था। मुझे ख्याल आया, हर एमपी को यह ख्याल आता है कि हम नया दिन नफल से शुरू करें, चुनाचे मैंने वहां नफल पढ़ने शुरू कर दिए। कुछ देर के बाद मुझे प्लास्टिक हुआ कि एक आदमी खड़ा मेरे पास रो रहा है, बाकायदा बच्चों की तरह कुर्सियां ले लेकर रो रहा। मुझे खैर नमाज में पढ़ता था, लेकिन थोड़ी सी मुझे डिस्टर्बेंस हुई कि क्या कर रहा है। जब मैं नमाज से फारिग हुआ तो उठकर और खड़े हुए सर को दौड़ के आगे मुझे पड़ गया और हाथों में गोसा दिया। मैंने कहा क्या बात है, आप कौन है, मैं तो नहीं आपको जानता। उसने कहा आप भी मुझे जानते लेकिन मैं आपको जान गया। मैं क्या मतलब है आपका? कहता सारा लंदन आज नए साल में खुदा को बुलाने पर खुला हुआ है, और एक आदमी मुझे ऐसा नजर आ रहा है जो खुदा को याद रखने पर खुला हुआ है, तो मैं कैसे आपको ना पहचानूं। और इस चीज ने उस पर इतना गहरा असर किया कि जैसे उन्होंने बयान किया है, वो बच्चों की तरह हिचकियां ले लेकर रो रहा था। तो आपकी असल आजादी खुदा की याद में है। सारी दुनिया दूसरी गुलाम है, अपने रस्म व रिवाज की, शैतानियत की, अपनी जिन्स की, जिन्सियात की, अपनी हवा हवस की। आप हैं जिन्होंने आजादी से फिरना है और इनको आजादी बख्शनी है। अगर आप लोग इनके मुआशरे से मुतासर हो गए और गुलाम बन गए, इसे नसीम सलाम का कौन होगा जो यहां इनको आजादी बख्शे? आप ही नुमाइंदा हैं। इसकी अजमत से किरदार पैदा करें, अपने अल्लाह से ताल्लुक जोड़ें, और वो आपके लिए फिर मौजे दिखाएगा। फिर आपको पूछना नहीं पड़ेगा कि मौजा क्या होता है, फिर आप बताएंगे लोगों को कि मौजा क्या होता है। इसलिए ये जो मस्जिद की तामीर का दिन है, इसे अपने लिए फैसला कुन दिन बना लें। ये ऐद करें कि अब चाहे बाहर से कोई मुबल्ले आए ना आए, आप इस्लाम के मुबल्ले बनेंगे। आपने इन लोगों की कार पलटनी है, आपने इनमें तब्दीलियां पैदा करनी है, आपने इनसे आजाद रहकर फिरना है। अपनी औरतों को संभालें, अपनी बच्चियों को संभालें। उनके चेहरे पर, उनकी नजरों में बाज दफा ऐसी बेतनाई सी की निगाह नजर आती है कि जिससे इंसान डरता है। एक ऐसा इत्मीनान नजर आता है दुनिया पर, और ऐसी बेपरवाही दीन से नजर आती है कि वो मुस्तकबिल के मामले में इंसान को खौफजदा कर देती है। असल इत्मीनान वही है जो दीन का इत्मीनान है। जो दुनिया पर मुतमईन होने लग जाए, वो हाथ से जाते रहते हैं खुदा के लिए, तेरे खुदा के हाथ से जाते रहते हैं, वो फिर कोई और खुदा बना लेते हैं। अब इसलिए अपने बच्चों की हिफाजत करें, अपने بیٹیوں کی، اپنی بیویوں کی، اپنی بہنوں کی، اپنی ماؤں کو سمجھانا پڑے تو سمجھائیں، تم خدا کے ہو کر رہو اور اللہ سے پیار کرو اور اس کی بات کی حفاظت کرو کہ تمہیں خدا کبھی کسی اور کی غلامی میں نہ جانے دے. دعائیں کرو. پر حقیقت یہ ہے کہ یہ ساری چیزیں دعاؤں سے ملیں گی. بہت کثرت سے دعائیں کرنی پڑیں گی. آج میں نے بھی بہت دعا کی ہے خاص طور پر آپ سب کے لیے کہ اللہ تعالیٰ اس مسجد کو آباد کرے ایسے لوگوں سے جو مسجد کی آبادی کا حق رکھتے ہیں، جن کو آباد کرنا آتا ہے، جن پر خدا کے پیار کی نظریں پڑتی ہیں، اور دن بدن یہ آبادی بڑھتی رہے. اور جلد وہ وقت آئے کہ جب یہ مسجد چھوٹی نظر آنے لگے آپ، پھر یہ فکر پیدا ہو کہ کس طرح اس مسجد کو بڑھانا ہے. اسی اب اس مسجد کی سنگ بنیاد کے وقت سے غیر معمولی آپ سب کی ذمہ داری بڑھ گئی. آپ ہی یہاں خدا کے نمائندہ ہیں، آپ ہی وہ ہیں جنہوں نے عبادت کا حق ادا کرنا اور عبادت کو قائم کرنا ہے. اللہ تعالیٰ توفیق عطا فرمائے. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له. ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله. عباد الله رحمكم الله، إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى